बस्दा दादा दिदी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाइ बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ रेडियो बाल सिकाई कार्यक्रमको 111 अङ्कमा तपाईँहरूलाई स्वागत छ यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो
यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबङ्गला फाउन्डेसन रातोबङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
आज हामीले लेख्नुपर्ने क्रियाकलाप लिएर आएका छौँ यसको नाम हो तपाईँ कक्षा पाँचका विद्यार्थीहरूभन्दा कतिको विज्ञान जान्नुहुन्छ त्यसैले तपाईँहरूले आफूसँग कापी र कलम राख्नु होला है
आजको हाम्रो पहिलो तथ्य तेल मालिसको बारेमा नेपालमा तेल मालिस गर्ने चलन 3000 वर्ष अगाडि सुरु भएको मानिन्छ यसका विभिन्न पद्धतिहरू चाइना इजिप्ट र इन्डियामा विकसित हुँदै गएको भनाइरहेको छ यसको इतिहास आयुर्वेद औषधि उपचारसँग सम्बन्धित रहेको छ जुन बिसी 1500 सुरु भएको मानिन्छ
जिउमा तेल लगाउने अथवा मालिस भनेको आफ्नो जिउलाई स्याहार सुसार र सम्भार गर्नु पनि हो यसका विभिन्न फाइदाहरू छन् जस्तै श्वास प्रश्वास प्रक्रिया राम्रो हुनु शरीरमा रगत सहज सुचारू हुन मद्दत पुर्याउनु शरीरका विभिन्न भागहरूको विकास गर्नु स्नायु प्रणाली र मांसपेशीको विकास गर्न जोड दिनु दिमाग र मस्तिष्कको विकास गर्नु र विभिन्न ठाउँको दुखाइबाट आराम पाउनु
यो एक प्रकारको मालिस भएको हुनाले जिउले एक किसिमको आनन्दको अनुभूति पाउने र सुत्न सहज हुने हुन्छ नेपालमा सुत्केरी आमा र जन्मिएको बच्चालाई तेल लगाउने चलन धेरै पहिलेदेखि नै चल्दै आएको छ आमाले बच्चा पाइसकेपछि उनको जिउ कमजोर हुन्छ जसले गर्दा आमालाई पीडा महसुस हुन्छ यस्तो कमजोर जिउमा तेल लगाएर घस्नाले जिउ चाँडै तङ्ग्रने र पीडा हराउने हुन्छ
बच्चालाई पनि जन्मिएको 22-25 दिनदेखि तेल लगाउन सुरु गरिन्छ कसै कसैले बिहान र बेलुका दुवै समय तेल लगाउँछन् भने कसैले बिहान वा बेलुका एक समय मात्रै तेल लगाउने गर्छन् तेल लगाइदिएपछि बच्चाहरूको शरीरमा मालिस गरे सरह नै हुन्छ त्यसैले उनीहरूको शरीरमा एक किसिमको सन्तुलन कायम हुन्छ र उनीहरू मजाले सुत्छन् साथै यसले आमा र बच्चाको छाला राम्रो मजबुत चिल्लो र नरम बनाउँछ
सुरुको 2-3 महिना परिवारको कुनै सदस्य छरछिमेक अथवा तेल लगाउने मान्छे बोलाएर भए पनि सुत्केरी आमा र जन्मिएको बच्चालाई तेल लगाइदिने चलन छ भने पछि आमा आफैले बच्चालाई तेल लगाइदिने चलन छ यसरी तेल लगाउँदा अभिभावक र बच्चामा एक किसिमको सकारात्मक सम्बन्ध कायम हुन मद्दत पुग्छ बच्चाले पनि अभिभावकको न्यानो स्पर्श पाउँछन् जसले गर्दा उनीहरू आराम र खुसी साथ सुत्न सक्छन्
आजको अर्को तथ्य खप्तड राष्ट्रिय निकुञ्जको बारेमा खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको 4 पहाडी जिल्लाहरू बझाङ बाजुरा डोटी र अछाम जिल्लाको सङ्गम स्थलमा अवस्थित छ यसको क्षेत्रफल 225 वर्ग किलोमिटर रहेको छ यो विक्रम सम्बत 2042 सालमा स्थापना गरिएको हो यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ समुद्र सतहबाट 2400 देखि 3700 उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा खप्तड लेक रहेको छ यो 50 वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो
खप्तडको त्रिवेणीमा त्रिवेणी मन्दिर रहेको छ भने त्यस वरपर 22 पाटन छन्। यस निकुञ्जमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापरदह, शिव मन्दिर, सहस्रलिङ्ग गणेश मन्दिर, नागढुङ्गा, केदारढुङ्गा जस्ता धार्मिक स्थल निकै प्रख्यात छन्। सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गङ्गा दशहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन्।
त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी यहाँ जम्मा हुने गर्दछन्। सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्य स्थल खप्तड घुम्नका लागि जेठ असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यहाँ 25 मैदान मात्र छैनन्, वरिपरि 53 थुम्काहरू पनि छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ।
भाइ बहिनीहरू, आज हामी जिनेट विन्टरद्वारा लिखित कथा द लाइब्रेरियन अफ बस्ट्राको भाव अनुवाद डाक्टर शान्ता दीक्षितको आवाजमा सुनाउँदैछौँ। यस कथालाई कथावाचकले भाव अनुवाद गर्नुभएको हो। यो इराकी सत्य घटनामा आधारित कथा हो।
जिनेट विन्टरले सत्यमा आधारित एउटा कथा लेख्नु भएको छ, द लाइब्रेरियन अफ बस्रा हो। अलिया मोहम्मद बेकर बस्राको एउटा लाइब्रेरियन हुनुहुन्छ। बस्रा इराकको एउटा मरुभूमि भएको ठाउँमा छ र त्यहाँ बन्दरगाह पनि छ। अलियाको लाइब्रेरी किताबलाई माया गर्ने मान्छेहरूको भेटघाट गर्ने एउटा थलो थियो। त्यहाँ संसारका भौतिक कुराहरूको त छलफल हुन्थे, तर त्यहाँ आध्यात्मिक कुराहरू पनि हुन्थ्यो। त्यो चाहिँ नि अहिलेसम्म, अब चाहिँ त्यस्तो छैन। अब मान्छेहरूले खाली युद्धको बारेमा मात्रै कुरा गर्छन्। जस्तै बम भएका प्लेनहरूले आकाश ढाकिदिन्छन्, बमहरू यहाँ खस्छन्, सिपाहीहरूले बन्दुक लिएर सडक ढाकिदिन्छन्। हामी मध्ये को मर्छौँ? हाम्रो परिवारहरू बाँच्न सक्लान्? अनि अब हामीले केही त गर्नु पर्यो, के गर्ने? आलियालाई एकदम चिन्ता भयो। उसले एउटा सुनको पहाड भन्दा पनि किमती ठानेको उसको किताबहरू अब सबै नष्ट हुन्छन् भनेर एकदम चिन्ता गर्न थालिन्। युद्ध भयो भने त यो सबै किताबहरूलाई आगोले नष्ट गरेर जलाइदिन्छ। किताबहरू हरेक भाषामा छन्, नयाँ किताब, एकदमै पुराना किताब। मोहम्मदको एउटा जीवनी त 700 अगाडि लेखेको छ। चिन्ताग्रस्त भएर ऊ गभर्नरका जान्छिन् र किताबहरू अर्को ठाउँमा सार्ने प्रस्ताव राख्छिन्, तर गभर्नरले मान्दैनन्। उसले हुँदैन भन्छ। अब आलियाले जे गर्ने आफैले गर्नु पर्यो। कसैलाई नभनिकन उसले केही न केही किताब हरेक दिन घरमा ल्याउन थालिन्। राति भएपछि मोटरमा हालेर कसैले नदेख्ने गरी युद्धको गाई गुई एकदम बढ्न थाल्यो। सरकारले लाइब्रेरीलाई कब्जा गरेर आफ्नो अफिस त्यहाँ चलाउन थाल्यो। बन्दुकधारी सिपाहीहरू छतमा तैनात थिए। आलिया कुरिरहन्छन् र एकदम नराम्रो हुन्छ भनेर चिन्तित हुन्छन्, अनि गाई गुई सत्यमा परिणत हुन्छ। बस्रा युद्धबाट चोखो हुन सक्दैन। पुरै सहर बम र बन्दुकको आगोले बल्न थाल्छ, एउटा ज्वालामुखी बलेको जस्तो गरेर। आलियाको आँखै अगाडि लाइब्रेरीको कामदार, सरकारी कामदार र सिपाहीहरू सबै लाइब्रेरी छोडेर जान्छन्। खाली आलिया मात्रै त्यहाँ रहिन् किताबको सुरक्षा गर्नको लागि। लाइब्रेरीको पर्खालबाट उसको साथी अनिस मोहम्मदलाई बोलाउँछिन् आलियाले। पर्खाल पारी अनिसको एउटा रेस्टुरेन्ट छ। आलियाले अनिसलाई भने, तिमी मलाई यो किताबहरू जोगाउनलाई मद्दत गरिदेऊ न है, म यो पर्दाले किताबहरू पोको पारिदिन्छु। अनिसले भन्यो, यी बट्टाहरू लिऊ, मेरो पसलको बट्टा, यसमा किताब राखे हुन्छ। यी सबै किताबहरूलाई जोगाउनु पर्छ। पुरै रातभरि अलिया, अनिस, उसको दाजुभाइहरू, पसलेहरू र छिमेकीका सबै मान्छेहरूले लाइब्रेरीको सेल्फबाट किताब लिएर पर्खाल पारी पास गर्न थाले। 7 अल्गो पर्खाल पारी अनि अनिसको रेस्टुरेन्टमा लगेर लुकाए। त्यो घमासान चर्किएको बेलामा किताबहरू सुरक्षित भएर एक ठाउँमा थिए। अनि 9 आगोले पुरा लाइब्रेरीलाई ध्वस्त पारिदिन्छ। भोलिपल्ट पुलिसहरू अनिसको रेस्टुरेन्टमा आउँछन् र उसलाई सोध्छन्, किन तिमीले बन्दुक लिएर बसेको? अनिसले नडराइकन भन्छ, मेरो आफ्नो रेस्टुरेन्टलाई सुरक्षा दिनको लागि। पुलिसहरूले भित्र खानतलास नगरिकन फर्किन्छन्। अनिसले सोध्छ, के थाहा तिनीहरूलाई त्यो पुरा लाइब्रेरी नै मेरो रेस्टुरेन्टमा छ भनेर। धेरैपछि त्यो युद्धरूपी जनावर अर्कोतिर जान्छ। आलियालाई थाहा छ कि यदि किताबहरूलाई सुरक्षा दिने हो भने तिनीहरूलाई फेरि अर्को ठाउँमा सार्नुपर्छ। तर कसैले थाहा नपाउने बेलामा, अध्ययारो बेलामा, सुनसान बेलामा यो किताबहरूलाई सार्नु। अनि आलियाले एउटा ट्रकलाई भाडामा लिन्छन् र सबै किताबहरू आफ्नो घरमा र आफ्नो साथीहरूको घरमा सार्छिन्। आलियाको घरमा त किताबै किताबले ढाकेको छ। भुइँभरि किताब, दराजभरि किताब र झ्यालभरि किताब। अरू केही गर्नलाई त ठाउँ पनि बाँकी भएन। अनि आलिया कुर्छिन्, कुरिरहन्छन्। युद्ध विराम कहिले होला भनेर कुरिरहन्छन्। कुर्दा कुर्दै शान्तिको सपना देख्न थाल्छिन्। अझ पनि कुरिरहन्छन् र नयाँ लाइब्रेरीको सपना देख्न थाल्छिन्। तर नयाँ लाइब्रेरी बनाउन्जेलसम्म किताबहरू त बसराको लाइब्रेरियनसँग सुरक्षित छन्।
आलियाको लाइब्रेरीमा पहिला पहिला मानिसहरूबीच कस्ता कुरा हुन्थे? आजकल त्यहाँ मानिसहरूबीच कस्ता कुराहरू हुन्छन्?
आलियालाई किन र के को चिन्ता हुन थाल्यो? आलियाले लाइब्रेरी पुस्तकहरू कसरी बचाइन्?
के तपाईँहरूलाई पनि आलियालाई जस्तै किताबहरूको माया लाग्छ त?
भाइ बहिनीहरू, आज हामी तपाईँहरूलाई कक्षा पाँचको विज्ञान विषयका दसवटा प्रश्नहरू सोध्नेछौँ र तपाईँहरूले कतिवटा प्रश्नको सही जवाफ दिनुहुन्छ भनी पत्ता लगाउनेछौँ। है त,
सोधिएका प्रश्नहरूको उत्तर तपाईँहरूले आफ्नो कापीमा लेख्नुपर्छ र दसवटा प्रश्नमा कतिवटा प्रश्नको सही जवाब दिनुभयो भनी रेकर्ड राख्नुपर्छ। है,
तयार हुनुहुन्छ? सुरु गरौँ है त। पहिलो प्रश्न छ, भ्यागुता उभयचर वर्गमा पर्छ, सही हो वा गलत? भ्यागुता उभयचर वर्गमा पर्छ, सही हो वा गलत?
यसको उत्तर हो सही। अब अर्को प्रश्न, युग्लिना एककोशीय वा बहुकोशीय जीव के हो? प्रश्न फेरि एकपटक, युग्लिना एककोशीय वा बहुकोशीय जीव के हो?
यसको उत्तर हो एककोशीय। अब अर्को प्रश्न, जनावर र वनस्पति कोषमध्ये कुनमा कोष भित्ता हुन्छ? प्रश्न फेरि एकपटक, जनावर र वनस्पति कोषमध्ये कुनमा कोष भित्ता हुन्छ?
यसको उत्तर रहेको छ वनस्पति कोष। त्यस्तै अर्को प्रश्न सुनाउँदैछौँ, खुर्सानी एक वा दुई दलीय कुन बिरुवा हो? प्रश्न फेरि एकपटक, खुर्सानी एक वा दुई दलीय कुन बिरुवा हो?
यसको सही उत्तर हो दुई दलीय। अब अर्को प्रश्न, प्रकाश संश्लेषणका क्रममा बिरुवाले कुन ग्यास फाल्दछ? प्रश्न फेरि एकपटक, प्रकाश संश्लेषणका क्रममा बिरुवाले कुन ग्यास फाल्दछ?
यसको उत्तर हो अक्सिजन। त्यस्तै अर्को प्रश्न, बादल चार किसिमका हुन्छन्, सिरस, क्युमुलस, स्ट्राटर र चौथो कुन हो? बादल चार किसिमका हुन्छन्, सिरस, क्युमुलस, स्ट्राटर र चौथो कुन हो?
यसको उत्तर हो निम्बस। भाइ बहिनीहरू, कस्तो रमाइलो भयो अघि! तपाईँहरूले दसवटा मध्ये कतिवटा प्रश्नको सही जवाफ दिनुभयो त हामीलाई लेखेर पठाउनुहोला। तपाईँहरूले पनि यस्तै कुनै कक्षाको कुनै विषयको प्रश्नहरूको सेट बनाई हामीलाई पठाउनुहोला। उत्कृष्ट प्रश्नहरूको सेटलाई हामीले पुरस्कृत गर्नेछौँ।
भाइ बहिनीहरू, आज हामी विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा चट्टान आरोही लुओ डेन पिङको बारेमा चर्चा गर्छौँ।
भाइ बहिनीहरू, विश्वका उल्लेखनीय महिलाहरूको बारेमा चर्चा गर्ने यस खण्डमा आज हामी लुओ डेन्पिङका बारेमा केही कुराहरू थाहा पाउनेछौँ। लुओ डेन्पिङको जन्म सन् 1980 चाइनामा भएको हो। उहाँ एक चट्टान आरोही हुनुहुन्छ। उहाँको भनाइअनुसार, आई वान्टेड टु बी अ स्पाइडर वुमन, सो आई आस्क्ड माई फादर टु ट्रेन मी फर इट। अर्थात् मलाई सधैँ एक स्पाइडर वुमन बन्ने इच्छा थियो र मैले आफ्नो बुवालाई त्यसको तालिम दिन आग्रह गरेँ। वान्स अपन अ टाइम देयर वाज अ गर्ल नेम लुओ हु लव्ड क्लाइम्बिङ। सी लिभ्ड इन Guizhou, a spectacular place in southern China with towering rock outcrops, lush dense jungle, and terraced fields covering the hills. The men in Luo's village had a unique tradition. They climbed up and down the terrifyingly high cliffs with no climbing gear, no safety nets, nothing but their bare hands. They gathered medicinal herb and collected swallow droppings to use as fertilizers. They were so agile and fast that people called them the Spider-Men. Luo's father was one of them. As a little girl, Luo used to watch him climb nimbly from one ledge to the next, hundreds of feet in the air. "One day, I will do that," she thought to herself. धेरै अगाडि लुओ नाम गरेकी एक सानी बालिका थिइन् जसलाई आरोहण गर्न असाध्यै मन पर्थ्यो। उनी दक्षिण चाइनामा रहेको एक सुन्दर गाउँ गुइजाओमा बस्थिन्, जहाँ ठुला ठुला चट्टान, बाक्लो हरियो जङ्गल र खेती गर्न योग्य जमिनले भरिएका डाँडाहरू रहेका छन्। यस गाउँका पुरुषहरूको एउटा अद्वितीय परम्परा थियो। उनीहरू ठुला ठुला चट्टानहरू केही सरसामान र सुरक्षा बिना नै आफ्ना नाङ्गा हातले तलमाथि गर्थे। साथै उनीहरूले औषधिका लागि जडीबुटी र मलका लागि विभिन्न जनावर र चराचुरुङ्गीका अवशेषहरू पनि जम्मा गर्थे। उनीहरू यति फुर्तिला र छिटा थिए कि उनीहरूलाई स्पाइडरम्यान भनेर नामकरण गरे। लुओका बुवा पनि तीमध्ये एक थिए। लुओ सानो छँदादेखि नै उनीहरूले यसरी ठुला ठुला पहाड चढेको हेर्थिन्, साथै उनीहरू सयौँ फिट हावामा उडिरहेको पनि हेर्थिन् र उनी सोच्थिन्, कुनै दिन म पनि यस्तो गर्छु। When she turned 15, Luo started practicing on small slopes. She was the only female rock climber in Guizhou, and at first, no one wanted to train her. But eventually, she convinced her father to teach her all that he knew. Soon, she was climbing as high and as fast as any of the Spider-Men. She was strong, brave, and extremely good at finding cracks in the sheer rock face to grab hold of. Today, Luo is a professional climber. Tourists love to watch her death-defying feats. Her hands are rough and calloused from hanging onto the rocks, and she loves her work. When I get to the top, I wave the red flag, she says. It is a fantastic feeling, like I'm on the top of the world. Everyone in her village is proud of Luo, their very own spider woman. जब लुओ 15 वर्ष लागिन, उनले साना साना डाँडा चढ्न प्रयास गर्थिन्। गुइजाओ गाउँमा उनी एकमात्र महिला आरोही थिइन्, त्यसैले कसैले पनि उनलाई तालिम दिनै खोज्दैनथे। अन्त्यमा उनले आफ्ना बुवालाई तालिमका लागि मनाउन सक्षम भइन् र छिट्टै नै उनी ठुला ठुला चट्टानहरू छिट्टो छिटो चढ्ने भइन्। उनी बलियो र बहादुर थिइन्, त्यसैले उनी पुरुष सर चट्टान चढ्नमा सफल भइन्। उनी चट्टानमा भएका प्वालहरू भेट्टाउन र त्यसमा समाथि माथि चढ्नलाई निपुण भइन्। लुओ आज एक व्यावसायिक आरोही हुन्। पर्यटकहरू उनका मृत्युलाई नै जित्ने खालका क्रियाकलापहरू हेरेर मुग्ध हुन्छन्। चट्टान समातेर उनका हातहरू खस्रा र चिया चिया परेका छन्, तर पनि उनलाई आफ्नो कामप्रति धेरै लगाव छ। उनी भन्छिन्, जब म शिखरमा पुग्छु, मैले रातो झन्डा हल्लाउँछु र एकदमै गर्व महसुस गर्छु। मलाई लाग्छ म त संसारकै टापुमा छु। लुओका गाउँका मानिसहरू उनीप्रति निकै गर्व गर्छन् र उनलाई स्पाइडर वुमन भनेर बोलाउँछन्।
लुओ डेन पिङको जीवनीबाट हामीले के सिक्न सक्छौँ?
कविता वाचनको खण्डमा आज पाठ गर्न लागि एक कविता तिमी भानुभक्त कवि रमेश खकुरेलले लेख्नु भएको हो। कवि रमेश खकुरेल जुनसुकै विषयमा पनि तुरुन्तै कविता लेख्न सक्ने प्रख्यात साहित्यकार हुनुहुन्छ। तिमी भानुभक्त शीर्षकको कवितामा कविले आदिकवि भानुभक्तको योगदानबारे चर्चा गर्नुभएको छ। नाम पनि भानुभक्त र काम पनि भानुतुल्य छ भन्ने कविको विचार छ।
भानुले नेपाली भाषामा रामायणको अनुवाद गरी रामको नाम उठाए, नेपाली भाषाले गर्दा सबै जातजातिलाई एक ढिक्का बनाए, दुब्लिएको राष्ट्रभाषालाई माथि उठाए, यही नेपाली भाषा आज राष्ट्रको सम्पर्क भाषा भयो कवितामा यस्तै भाव आएको छ। यो कविता भुजङ्ग प्रयात छन्दमा लेखिएको छ। असार 29 गते आदिकवि भानुभक्त आचार्यको 208 जन्म जयन्ती हो। उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दै यो कविता शिक्षक सुधा ओझाबाट वाचन हुँदैछ।
तिमी भानुभक्त रमेश खकुरेल। तिमी नामले ता थियौ भानुभक्त, गर्यो काम यस्तो भयो भानु तुल्य, ली रामको नाम भाषा उठायो, तिमी रामको नामले जगमगायो, थियौ जाति नेपालका भिन्न नाम, सबै भिन्न भाषा र बेग्लै मुकाम, तिमीले कुनै मोहनी मन्त्र लायो, सबै कढिक्का बनाई जमायो, थियो राष्ट्रभाषा यसै दुप्लिएको, बिना चाख चाख्ने नभई जिम्लिएको, यहाँ रामको नाम पियूष हाल्यो, सुनाई कथा रामको मस्त पार्यो, कुनै धर्मको स्वादले रम न आए, कुनै पत्यको नादले झुम न आए, कुनै सार वेदान्तको जन्न आए, बहाना अनेकौं सबै मिल्न आए, बन्यो राष्ट्रको एक सम्पर्क भाषा, भयो ओ त हाम्रो यही राष्ट्रभाषा, जहाँ जान्छ नेपालको एक पुत्र, ली जान्छ भाषा सँगै भानुभक्त, ली जान्छ भाषा सँगै भानुभक्त।
ल अब तपाईँहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोस्। यसपटक चाहिँ यो कविता कक्षा 9 विद्यार्थी आहना राठीले वाचन गर्दै हुनुहुन्छ।
तिमी नामले ता थियौ भानुभक्त, गर्यो काम यस्तो भयो भानु तुल्य, ली रामको नाम भाषा उठायौ, तिमी रामको नामले जगमगायौ, थियौ जाति नेपालका भिन्न नाम, सबै भिन्न भाषा र बेग्लै मुकाम, तिमीले कुनै मोहनी मन्त्र लायौ, सबै एक ढिक्का बनाई जमायो, थियो राष्ट्रभाषा यसै दुब्लिएको, बिना चाख चाख्ने नभई जिम्लिएको, यहाँ रामको नाम पियूष हाल्यो, सुनाई कथा रामको मस्त पार्यो, कुनै धर्मको स्वादले रम न आए, कुनै पद्धको नादले झुम न आए, कुनै सार वेदान्तको जन्न आए, बहाना अनेकौं सबै मिल्न आए, बन्यो राष्ट्रको एक सम्पर्क भाषा, भयो त हाम्रो यही राष्ट्रभाषा, जहाँ जान्छ नेपालको एक पुत्र ली जान्छ भाषा सँगै भानु भक्त ली जान्छ भाषा सँगै भानु भक्त।
तपाईँहरूले कार्यक्रममा सिकाइएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ त? हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।